بسم الله الرحمن الرحيم الحمد لله رب العالمين اللهم صل وسلم وبارك على سيدنا محمد وعلى آله وأصحابه وعلى من تبعهم بإحسان إلى يوم الدين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فأتيا فرعون فقولا إنا رسول رب العالمين أن أرسل معنا بني إسرائيل صدق الله مولانا العظيم. قرآن مجید کی ایک آیت میں نے آپ کے سامنے پڑھی ہے. اللہ تعالیٰ کے دو بڑے نبی حضرت موسیٰ علیہ السلام اور حضرت ہارون علیہ السلام, ان دونوں کو اللہ تعالیٰ نے اس زمانے کی ایک ظالم سرکار کے پاس بھیجا, جو سرکار, جو گورنمنٹ بہت ظلم کر رہی تھی, اور وہ اس زمانے میں ایجپت, جس کو ہم مصر کہتے ہیں, وہاں کی ظالم حکومت اور اس حکومت کا ظالم بادشاہ جو فرعون کا لقب رکھتا تھا, اس کے پاس اللہ تعالیٰ نے اپنے ان دونوں نبیوں کو بھیجا. قرآن میں کئی جگہوں پر یہ قصہ اللہ نے بیان فرمایا. جب حضرت موسیٰ اور ہارون کو اللہ نے بھیجا تو اللہ تعالیٰ خود فرماتے ہیں فأتيا فرعون, ہارون موسیٰ دونوں فرعون کے پاس جاؤ, فقولا انا رسول رب العالمین, اپنا تعارف کراؤ, پہچان کراؤ کہ ہم تمام جگت, تمام عالم کے رب اللہ کے بھیجے ہوئے رسول ہیں. اپنی پہچان کرانے کے بعد سب سے پہلے فرعون سے آزادی کا مطالبہ کرنا, ان ارسل معنا بنی اسرائیل, بنو اسرائیل مصر میں غلام تھے, ایجپشین گورنمنٹ نے, مصری حکومت نے ان کو غلام بنا کے رکھا تھا. اللہ کے دونوں نبیوں کو اللہ تعالیٰ نے باقاعدہ بھیجا کہ جا کر کے آزادی کا مطالبہ کرو. آزادی مانگی جاتی ہے, مانگنے سے نہ ملے تو بھارت کی آزادی کے ایک بہت بڑے مجاہد مولانا سید محمد انور شاہ صاحب کشمیری رحمت اللہ علیہ کے بقول, آزادی چھین کے بھی دی جاتی ہے, زبردستی لی جاتی ہے, طاقت کے زور پر بھی لی جاتی ہے. تو کہا جاؤ فرعون سے آزادی مانگو کہ ہمیں غلام تو نے بنایا ہے, آزاد کرو. اس قرآن کے واقعے سے ہمیں پتہ چلتا ہے ظالموں سے آزادی مانگنا, ظالموں سے آزادی چھین لینا, یہ دین کا کام ہے, یہ نبیوں کا کام ہے, یہ اللہ کے رسول اور پیغمبروں کا کام ہے. پیغمبر, رسول, پروفیٹ, نبی, عشق دوت اس جگت میں آتے ہیں ظلم کو ختم کرنے کے لیے, ظلم کے خلاف آواز اٹھانے کے لیے. بھارت دیش جب انگریزوں کی غلامی میں تھا, ہمارے بزرگوں نے, علماء کرام نے, اکابرین نے انگریزوں کی سے ملک کو آزاد کرانے کی آواز لگائی, सिर्फ आवाज नहीं लगाई, जान की कुर्बानी दी, कफन सर पे बांधा, खून की नदियां बहाई, अंग्रेजों की गोलियां खाई, लाठियां खाई, लेकिन मुल्क की आजादी का नारा लगाया। और 1757 ईस्वी से ये भारत की आजादी के मुजाहिदीन का काफिला चला। 1947 में 200 साल तकरीबन कुर्बानी देकर के मुल्क को आजाद करा के वो रहे, आजाद करा के दम लिया। 200 साल के अरसे में हजारों ने, लाखों लोगों ने जान की कुर्बानी दी। जानी कुर्बानी मुसलमानों ने बहुत ज्यादा दी। लाखों मुसलमान भारत की आजादी के लिए जान की कुर्बानी देने वाले हुए। हजारों मुसलमानों ने अंग्रेजों की जेल की सजाएं भुगती, और तकरीबन 200 साल की मुसलसल मेहनत, कोशिश, कुर्बानियों के बाद इस मुल्क को आजाद कराया। कितनी अच्छी बात कही, जब पड़ा वक्त गुलिस्तां पर तो खून हमने दिया। गुलिस्तां बाग को कहते हैं। हमारा मुल्क एक बागीचा है, खूबसूरत बागीचा है। जब पड़ा वक्त गुलिस्तां पर तो खून हमने दिया, जब बाहर आई तो कहते हैं कि तेरा काम नहीं। भाइयों, अपना इतिहास, अपनी हिस्ट्री, अपनी तारीख जानो, मालूम करो। जो कौम अपना इतिहास, अपनी तारीख, अपनी हिस्ट्री को जानती है, जुड़ी रहती है, वो कौम की हैसियत से दुनिया में बाकी रहती है। जो कौम अपनी हिस्ट्री, अपनी तारीख, इतिहास को भूल जाती है, वो कौम कौम की हैसियत से दुनिया में बाकी रहना मुश्किल हो जाता है। अगर हमें अपनी तारीख, अपना इतिहास, अपनी हिस्ट्री मालूम होगी, आगे की मंजिल चलना आसान होगा। खुददारी के जज्बात आएंगे, अजमत की जज्बात आएंगे। आज हम मुसलमान खुददारी और अजमत के जज्बात में बहुत पीछे नजर आते हैं, जिसकी बहुत बड़ी वजह यह है कि इस मुल्क की आजादी में हमारी कुर्बानियां हमें मालूम नहीं। अगर ये हमें मालूम, बहुत खुददारी के साथ और बहुत ही हिम्मत और जुरअत के साथ हम कह सकेंगे, ये हमारा वतन है, ये हमारा भी मुल्क है, ये हमारा भी देश है, इसकी आजादी के लिए इस मुल्क के कोने कोने में हमारी कुर्बानियों की तारीख और इतिहास देखने को मिले। 1857 में जब मुल्क पर अंग्रेजों का मुकम्मल कब्जा हुआ, तो 1757 से लेकर 1857 तक पूरे 100 साल इस मुल्क की आजादी के हम हीरो हैं, हम कायद हैं, हम लीडर हैं। चाहे सिराजुद्दौला की शक्ल में हो, श्रीरंगापट्टनम में सुल्तान टीपू शहीद की शक्ल में हो, या हजरत शाह अब्दुल अजीज साहब की शक्ल में हो, हजरत सैयद अहमद शहीद और शाह इस्माइल शहीद की शक्ल में हो, 1757 से 1857 तक पूरे 100 साल इस मुल्क की आजादी के लिए लीडरशिप हमारे हाथ में रही, जान की कुर्बानियां हमने दी। उसके बाद हमने दूसरे बिरादरान ने बताया, हमारे देशवासी भाइयों के साथ मिलके आजादी की मंजिल की तरफ कदम आगे बढ़ाया। आखिरी साल, जिन आखिरी सालों में मुल्क की आजादी हुई, उसमें भी हर मौके के ऊपर कुर्बानी देने में हम आगे आगे रहे। 1915 ईस्वी में रेशमी रुमाल मोमेंट चरवड़ हुई। ये रेशमी रुमाल मोमेंट जब हुई तो उसको चलाने वाले हजरत शेखुल हिंद मौलाना महमूद हसन देवबंदी रहमतुल्लाह अलैह थे। उन्होंने तकरीबन 40 साल की खुफिया छुपी हुई तैयारियों के बाद ये तहरीक अंग्रेजों को मुल्क से भगाने के लिए चलाई। 1919 में जलियांवाला बाग अमृतसर में जो गोलियां चली है और जिन लोगों को शहीद किया गया, सुन लीजिए, उसमें सबसे ज्यादा मुसलमान थे। अमृतसर में जलियांवाला बाग में मुल्क की आजादी के लिए जान देने वाले 1919 में सबसे ज्यादा मुसलमान थे। जनरल डायर की मशीन गनों की गोलियां मुसलमानों ने सीनों पर खाई है और हजारों मुसलमान उस मैदान में शहीद हुए हैं। 1920 के अंदर दो बड़ी तहरीक चली, एक तरके मुआलात की और उसी से मिली जुलती हुई अदम ताउन की, जिसको गुजराती में असहकार आंदोलन कहा जाता है। ये 1920 की ये दो बड़ी मूवमेंट है, दो बड़ी चरवड़ है, जिसको मजबूत बनाने के लिए 474 उलमाए किराम की दस्तखत के साथ फतवा शाये किया गया। मुल्क की आजादी में इन मुफ्तियाने किराम के फतवों ने एटम बॉम्ब से ज्यादा जोरदार कारनामा अंजाम दिया है। और आज किसी मामले में मुफ्तियाने किराम फतवा देते हैं तो लोगों को हजम नहीं होता है। 1926 में मुल्क की मुकम्मल आजादी की तजवीज जमीयत उलमाए हिंद ने पास की। मुकम्मल आजादी, इसका सबसे पहला ठहराव, रिजोल्यूशन, तजवीज 1926 में कलकत्ता में जमीयत उलमाए हिंद के इजलास में 14 मार्च को पास किया गया। फिर बाद में सबने उसकी नकल उतारी। 1928 में साइमन कमीशन आया इंग्लैंड से, उसका बायकॉट करने वाले, उसकी मुखालफत करने वाले, उसका विरोध करने वाले सबसे ज्यादा मुसलमान थे। 1931-32 के अंदर सिविल नाफरमानी अंग्रेजों के खिलाफ, उसमें सबसे ज्यादा 44,500 मुसलमानों ने जेल की सजा भुगती है सिविल नाफरमानी के मौके के ऊपर। इस दरमियान आज मैं बहुत फख्र से आपको सुनाऊं कि सुभाष चंद्र बोस की जब तहरीक चली, उस मौके के ऊपर भी नेताजी की चरवड़ में सबसे ज्यादा मुसलमानों ने हिस्सा लिया, माल की कुर्बानी दी। 1942 में क्वाइट इंडिया, अंग्रेजों को भारत छोड़ो, इसका ऐलान दिया गया। ये क्वाइट इंडिया की तहरीक जमीयत उलमा हिंद मुसलमानों ने चलाई है। 1946 में जब आजाद हिंद फौज की गिरफ्तारियां हुई तो उसमें ज्यादा मुसलमान थे। 1986 में 46 में बंबई में और उस वक्त हमारे भारत का एक हिस्सा कराची में मरीन में जब बगावत की गई अंग्रेजों के खिलाफ बाहरी फौज ने दरियाई फौज ने तो उस बगावत में भी मुसलमानों ने अंग्रेजों के खिलाफ जोरदार हिस्सा लिया। दीनी भाइयों मुल्क की आजादी में 1757 से 1857 1857 से 1947 पूरे 200 साल तक कुर्बानियां मुसलमानों ने दी। आप जाके साबरमती जेल की दीवारों से सवाल करें, इसी शहर की साबरमती जेल में शेखुल इस्लाम मौलाना सैयद हुसैन अहमद मदनी रहमतुल्लाह अलैह को अंग्रेजों ने जेल में बंद किया और जेल की सजा हजरत मदनी ने भुगती है। और 1866 ईस्वी में दारुलूम देवबंद कायम हुआ। 1857 में जब हमने हथियारों के जरिए अंग्रेजों के खिलाफ लड़ाई लड़ी, कुछ गद्दारों की वजह से उसमें नाकामी हुई, 5 लाख मुसलमान शहीद हुए 1857 में, 5 लाख मुसलमान और 55,000 उलमाए किराम को फांसी पर लटकाया गया था 1857 में। उसके बाद 1866 में दारुलूम देवबंद की बुनियाद रखी गई। बहुत बड़ा मकसद ये था कि अंग्रेजों ने जो जहनी इर्तिदाद की एक फिजा चलाई थी, वो इस मुल्क को ईसाई स्टेट बनाना चाहते थे, गुलाम भी बनाना चाहते थे, लूटना भी चाहते थे और क्रिश्चियन ईसाई स्टेट बनाना चाहते थे। तो अंग्रेजों की इस मजहबी गंदी पॉलिसी को खत्म करने के लिए 1866 में दारुलूम देवबंद कायम हुआ। दारुलूम देवबंद में समरतुत तरबियत, जमीयतुल अंसार और दहली में नजारतुल मारिफ, ये सारी संस्था तंजीम और अंजुमन कायम हुई अंग्रेजों के खिलाफ आवाज उठाने के वास्ते। आज हम बहुत फख्र से कहते हैं हमारे देश से हजारों किलोमीटर दूर यूरोप में माल्टा आयरलैंड में हजरत शेखुल हिंद मौलाना महमूद हसन देवबंदी और उनके साथियों को कैद किया गया। 3 साल तकरीबन हजरत शेखुल हिंद रहमतुल्लाह अलैह बुढ़ापे के बावजूद जेल के अंदर रहे थे और अपने साथियों के साथ जेल में रहे। अजीब हालत थी, हजरत शेखुल हिंद रहमतुल्लाह अलैह के साथ मौलाना हकीम नुसरत हुसैन साहब, वो भी जेल में थे, अपने बाप मां के अकेले बेटे थे, अकलौते बेटे थे, भारत की गुलामी से बहुत उनको कुड़न और दर्द था और आजादी की धुन लगी हुई थी, इसीलिए उन्होंने भी रेशमी रुमाल मोमेंट के अंदर हिस्सा लिया और हजरत शेखुल हिंद रहमतुल्लाह अलैह के साथ जेल में गए माल्टा। माल्टा जाकर के बीमार हो गए, काफी बीमारी रही और बीमारी के जमाने में उनको अस्पताल में माल्टा की जेल में दाखिल किया गया। अंग्रेज डॉक्टरों ने कह दिया था कि आप बिस्तर ही पर रहेंगे तो हॉस्पिटल में अपनी पलंग किबला रुख करवा दी ताकि मेरा चेहरा किबले ही की तरफ रहे। डॉक्टर मना करते थे, आपकी बीमारी खतरनाक है, आप बिस्तर से नहीं उतरेंगे। फिर भी रात में अंधेरी में बिस्तर से नीचे उतर करके तहज्जुद की नमाज की हॉस्पिटल में भी पाबंदी करते थे। एक तरफ मुल्क की आजादी के लिए जान देना, دوسری طرف اللہ کے سامنے مصلی پر بندہ ہو کر کے کھڑا رہنا، وباللیل فرسان وباللیل رہبان وبالنہار فرسان، صحابہ کی جو خوبیاں تھی، یہ خوبیاں کہ رات میں اللہ کے سامنے مصلی پر اور دن میں انگریز دشمن کے سامنے سر پہ کفن باندھ کے مقابلہ، یہ ہمارے اکابرین دیوبند کا امتیازی کارنامہ رہا ہے. زیادہ بیماری ہو گئی، مالٹا ہی میں حکیم نصرت حسین صاحب کا انتقال ہوا. حضرت شیخ الہند رحمت اللہ علیہ سے بیعت تھے، علامہ شبیر احمد صاحب عثمانی کے ہم سبق تھے، اور مالٹا ہی میں ان کی قبر بنی ہے. آج ہم فخر سے کہہ سکتے ہیں ملک کی آزادی کے لیے ہزاروں کلومیٹر دور جا کر کے اپنی قبر یوروپ کے ایک جزیرے میں بنوا دی ملک کی آزادی کے خاطر. آج بھی مالٹا کے ایک قبرستان میں حکیم صاحب کی قبر موجود ہے. کہ ہندوستان کو انگریزوں کی غلامی سے آزاد کرانے کے لیے جیل میں انہوں نے جان دے دی. سبحان اللہ. حضرت شیخ الہند مولانا محمود حسن دیوبندی رحمت اللہ علیہ بڑے عجیب و غریب انسان تھے. ایک انگریز نے ایک رپورٹ میں لکھا ان کے بارے میں کہ اگر محمود حسن کو کوئی جلا دے وے تو بھی اس کی راکھ میں سے انگریزوں کی نفرت کی بدبو نکلے گی. یہ ایسے انگریز سے نفرت کرنے والے، ایسے راشٹر پریمی، ملک کی آزادی کے ایسے مجاہد ہیں کہ ان کی بوٹی کے ٹکڑے ٹکڑے کر دو تو ہر بوٹی سے آزادی کی آواز نکلے گی. وہ حضرت شیخ الہند مولانا محمود حسن دیوبندی رحمت اللہ علیہ. جب ان کی تحریک کے 100 سال مکمل ہوئے، ہمارے ملک نے 5 روپے کی پوسٹل ٹکٹ 5 روپے والی شائع کی دلی میں راشٹرپتی پرنب مکھرجی صاحب کے ہاتھ سے. اس پروگرام میں میں موجود تھا. ملک کے پریسیڈنٹ پرنب مکھرجی صاحب جب اس ٹکٹ کا اجرا کر رہے تھے پوسٹل ٹکٹ کا، تو ان کی زبان سے یہ جملہ نکلا تھا، بھارت دیش کو گرو ہے کہ اس سرزمین کے اوپر مولانا محمود حسن دیوبندی جیسا انسان پیدا ہوا. ایسے عظیم انسان جنہوں نے انگریزوں سے ملک کو آزاد کرانے کے لیے بڑھاپے کے اندر مالٹا کی جیل میں سزائے بھگتی ہے. مالٹا یوروپ میں بہت سخت ٹھنڈی ہوتی ہے، وہاں وضو کے لیے کوئی خاص انتظام نہیں ہوتا تھا. رات کو پانی بھر کے رکھ دیتے تھے، برف جیسا پانی ہو جاتا تھا. 1:30 بجے رات کو تہجد میں اٹھ جاتے، وضو کر کے فجر تک تہجد اور دعا اور ذکر میں مشغول رہتے تھے. اور جب رات میں تہجد کے لیے اٹھتے، اندھیرے میں لائٹ بھی نہیں جلاتے تاکہ کسی ساتھی کی نیند میں جیل میں ڈسٹرب نہ ہو، ایک دم آہستہ آہستہ چل کے جاتے، تہجد کی نماز میں مشغول ہو جاتے برف جیسے پانی سے وضو کر کے. ہمارے ان بزرگوں نے ایک طرف اللہ سے اپنا رشتہ، اپنا تعلق مضبوط رکھا، اور دوسری طرف ملک کی آزادی کے لیے ہر طرح کی انہوں نے قربانی دی. جب آپ کو پکڑ کر کے گرفتار کر کے لے جایا گیا تو اس زمانے میں ایروپلین کا نظام نہ جیسا تھا، اسٹیمروں میں لے گئے. عالمی جنگ ہو رہی تھی، ورلڈ وار کا زمانہ تھا، برٹش اسٹیمروں کے اوپر جرمن کی فوجوں کے اٹیک ہوتے رہتے تھے. ایسے ایمرجنسی حالات میں بھی جب ان کو بوٹ میں سوار کر کے لے گئے، حضرت شیخ الاسلام مولانا مدنی لکھتے ہیں، انگریز فوج کا گرفتار کرنا، پکڑ کے لے جانا، جیل میں بند کرنا، لیکن کبھی ہم نے حضرت شیخ الہند کے چہرے کے اوپر خوف اور گھبراہٹ نہیں دیکھی. پورے اطمینان کے ساتھ پوری ہمت کے ساتھ پورے حوصلے کے ساتھ حضرت پورے جیل کے زمانے کے اندر رہے. ایسی ہمت, ایسی جرات, ایسا اطمینان. حضرت شیخ الاسلام مدنی رحمت اللہ علیہ لکھتے ہیں کہ حضرت شیخ الہند کی برکت سے ہم سب کو بھی وہ اطمینان کی کیفیت نصیب ہوتی تھی. وہ جانتے تھے کہ اگر اس ملک کی آزادی, انگریز حکومت کے خاتمے کے لیے ہماری جان چلی گئی تو شہادت کا مرتبہ ہے, شہادت کا مرتبہ ہے. اس قدر ہمت کے ساتھ انہوں نے جیل کے ایام گزارے. دینی بھائیوں, مولانا سید حسین احمد مدنی رحمت اللہ علیہ اور بعد کے زمانے میں مجاہد قوم و ملت حضرت مولانا محمد حفظ الرحمان صاحب سہاروی رحمت اللہ علیہ, ہمارے تمام اکابرین بزرگوں نے اس ملک کی آزادی کے خاطر عظیم قربانیاں دی. آج بہت بڑا شکوہ ہمیں دوسروں سے نہیں ہے, ہمیں اپنے مسلمانوں سے ہیں. ہمارے علماء, ہمارے مسلم ٹیچرز, ہمارے مسلم پروفیسرز, ہمارے مسلمان ایڈوکیٹس, ہائر ایجوکیشن, مڈل ایجوکیشن, لوور ایجوکیشن, جس طرح بھی ہم لوگ تعلق رکھتے ہو, ہمیں مسلمانوں کی ہسٹری پڑھنے کی اور بولنے کی ضرورت ہے تاکہ آج کے حالات میں ہم پوری ہمت کے ساتھ کہہ سکے کہ اس ملک کی آزادی میں ہم نے جان دی, قربانیاں دی. ہم کو یہاں کرایہ دار اور بھاڑوت نہیں رہتے ہیں, یہ ملک ہمارا بھی ہے اور ہم نے ہر طرح قربانی دے کر اس ملک کو آزاد کرایا ہے. اس کو پڑھو, اس کا وانچن کرو, اس کی اسٹڈی کرو, یہ آج کے حالات کی بہت بڑی ضرورت ہے. دینی بھائیوں, ہمارے بزرگوں نے تو بڑی بڑی آفروں کو ٹھکرایا ہے. بہت سے لوگ انگریزوں کے پیسے لے کر کے بک جاتے تھے. ملک کی غداری کی انہوں نے آزادی میں, لیکن یہ علماء کرام مولانا حضرات انہوں نے کبھی پیسے, عہدے, ایوارڈ کسی چیز کے بدلے میں ملک کی آزادی کے ساتھ سودا نہیں کیا. بلکہ آج جو لوگ ہم کو کہتے ہیں کہ مسلمان پاکستان جاوے, ہم صاف کہتے ہیں ہم نے پاکستان مانگا نہیں تھا. جمعیت علماء ہند, دارالعلوم دیوبند, ہمارے بزرگوں کا یہ موقف تھا, یہ اسٹینڈ تھا, ہمیں پاکستان نہیں چاہیے. ملک کی تقسیم, ملک کے بھاگلے اور حصے بنے, ہمارے اکابرین ویرودھی تھے, مخالف تھے. گالیاں کھائی ہمارے بزرگوں نے. مولانا سید حسین احمد مدنی رحمت اللہ علیہ کو لوگوں نے شیخ الاسلام کے بجائے شیخ الاسنام کہا ہے. شیخ الاسلام کو شیخ الاسنام کہا ہے, لیکن ملک کے حصے اور بھاگلے پڑے, ملک تقسیم ہو, اس کو ہمارے بزرگوں نے منظور نہیں کیا, کبھی منظور نہیں کیا. ہمیشہ یہی آواز لگاتے رہے, اکھنڈ بھارت ہو, پورا ایک ملک ہو, اس کے ٹکڑے نہ ہو, حصے نہ ہو, بھاگلے نہ پڑے. یہ ہمارے جمعیت علماء ہند اور دارالعلوم دیوبند کے بزرگوں کی آواز اس زمانے کے اندر. اور حضرت مدنی رحمت اللہ علیہ نے مدنی فارمیولا پیش کیا تھا. اگر اس مدنی فارمیولے کو منظور کر دیا جاتا تو ہمارے بھارت دیش کا نقشہ کچھ اور ہوتا, شکل عزت کچھ اور ہوتی, اور زیادہ خوبصورتی ہوتی. آج کے حالات میں ہم صرف مسلمانوں کے لیے حقوق نہیں مانگتے, ہماری آواز ہے, دستور نے, بندارن نے, کانسٹیٹیوشن نے جو رائٹس جس قوم کو, جس طبقے کو دیے ہیں, वो सबको वो राइट्स वो हुकूक मिलने चाहिए और सब लोग कौमी एकता के साथ, कौमी यकजहती के साथ, कौमी इत्तेहाद के साथ मुल्क की प्रगति और तरक्की की कोशिश करें, मुल्क के जो मसाइल और प्रॉब्लम्स हैं उसको सॉल्व और हल करने की कोशिश करें, तो हम बहुत फख्र से पूरी दुनिया के सामने कहेंगे सारे जहां से अच्छा हिंदुस्तान हमारा, हम बुलबुले हैं उसकी वो गुलसिता हमारा। बहुत हमारे बुजुर्गों ने गालियां खाकर हजरत मदनी रहमतुल्लाह अलैह की तौहीन हुई है, लेकिन हजरत ने सारी गुस्ताखियां बर्दाश्त करके कहा कि नहीं, पाकिस्तान नहीं बनना चाहिए, मुल्क एक रहना चाहिए, तकसीम नहीं होनी चाहिए, भागले नहीं पड़ने चाहिए। लेकिन आखिर में मौलाना सैयद अबुल कलाम आजाद रहमतुल्लाह अलैह लिखते हैं, हजरत की वो बुक पढ़ो इंडिया विंस फ्रीडम, इंग्लिश में हजरत ने लिखी, बाद में उर्दू में उसका तर्जुमा हुआ, पढ़ोगे तो पता चलेगा कि तकसीम और भागले के जिम्मेदार कौन लोग थे। शायद अगर उस किताब को पढ़ोगे तो आज जिनको आजादी के हीरो समझे जाते हैं उन्हीं के नाम तकसीम के अंदर और भागले के अंदर मदद करने में आपको पढ़ने को मिलेंगे। हमारे बुजुर्गों ने इसको गवारा नहीं किया था। आज भारत देश गांधी जी को महात्मा और फादर ऑफ नेशन राष्ट्रपिता कहते हैं। मालूम है आपको तारीख इतिहास, ये तो साउथ अफ्रीका में बैरिस्टरी करते थे, इंडिया आए वहां से बैरिस्टरी करके तो महात्मा का लकब ये मौलाना अब्दुल बारी फिरंगी महल्ली ने दिया है, महात्मा का लकब मौलाना अब्दुल बारी फिरंगी महल्ली ने दिया है। और जमीयत उलमाए हिंद ने अपने फंड से गांधी जी को पूरे मुल्क का सफर करवाया। हिदाय कौम मिल्लत हजरत मौलाना सैयद असद मदनी रहमतुल्लाह अलैह की जुबान से मैंने सामने बैठकर सुना, जमीयत उलमा के फंड से गांधी जी को पूरे मुल्क का सफर करवाया और जमीयत ने लोगों को कहा ये मुल्क की आजादी के लिए इनको हम अपना बड़ा बनाते हैं। तो महात्मा गांधी जी को महात्मा गांधी बनाने वाले मुसलमान थे, मौलाना अब्दुल बारी फिरंगी थे, ये हमारी कुर्बानी। आपके यहाँ आश्रम है जहां से महात्मा गांधी जी ने दांडी यात्रा की थी, अहमदाबाद से लेकर के दांडी। जब दांडी यात्रा हुई गांधी जी की अंग्रेजों के नमक के टैक्स के कानून के खिलाफ, बहुत शोहरत हुई वो दांडी यात्रा की। जब ये दांडी यात्रा चलते चलते गुजरात का मशहूर और पुराना मदरसा दाभेल के बाजू में धामण नाम का एक गांव है वहां पहुंचा, तो उस वक्त के दाभेल मदरसे के उलमाए किराम हजरत मुफ्ती अतीकुर रहमान साहब उस्मानी, मौलाना हिफ्जुर रहमान साहब सिहारवी, ये लोग धामण गांव गांधी जी को मिलने गए और इमामुल मुहद्दिसीन हजरत अल्लामा सैयद मोहम्मद अनवर शाह साहब कश्मीरी रहमतुल्लाह अलैह ने एक मजमून तैयार किया कि इस्लाम मजहब में भी नमक के ऊपर टैक्स लगाना जायज नहीं है। वो मजमून गांधी जी को पेश किया हदीस की रोशनी में। तो दूसरे दिन धामण से आगे नवसारी शहर पहुंचकर दुधिया तड़ाव मैदान के शाम के प्रोग्राम में महात्मा गांधी जी ने अलल ऐलान कहा कि दाभेल मदरसे से मौलाना लोगों ने पैगंबर साहब की हदीस जो मुझे लिखकर भेजी, इससे मेरी ये दांडी यात्रा को एक नई ताकत मिली, नई जान मिली, मजबूती मिली, एक हौसला मिला, एक हिम्मत मिली है। और फिर दांडी तक और फिर आगे धारासणा सत्याग्रह में दाभेल मदरसे के उलमा और मदरसे के पढ़ने वाले स्टूडेंट तालिबे इल्म سب گاندھی جی کے ساتھ شریک رہے ہیں. اور یہ بات ہم ہماری اردو کتابوں کے ریفرنس سے نہیں کہتا ہوں, گجرات سرکار کی چھاپی ہوئی بک ڈانڈی یاترا, اس کے اندر صفحہ 264 سے لے کر 6 صفحے میں اس کا تذکرہ گجرات گورنمنٹ کی چھاپی ہوئی چوپڑی میں موجود ہے. وشہید شاہد منا ولبھ بھائی پٹیل ہمارے دیش کے پہلے گرو منتری, جب ولبھ بھائی پٹیل نے کرم ست سے بارڈولی آ کر کے انگریزوں کے خلاف چروڑ چلائی, انگریزوں نے کھیڑوتوں کے اوپر ٹیکس ڈالا تھا اور جو کسان ٹیکس نہیں بھرتے تھے ان کی زمین کو ایکوائر کر کے نیلام کر دیتے تھے, حراجی کر دیتے تھے. اس وقت جامعہ ڈابھیل سے ایک فتویٰ گیا, فتویٰ پوچھنے والے مستفتی ہمارے یہاں کے پٹیل ہندو لوگ تھے, انہوں نے سوال لکھا اور مفتی عتیق الرحمان صاحب نے, مولانا حفظ الرحمان صاحب نے جواب لکھا, اور اس زمانے میں وہ فتویٰ لاکھوں کی تعداد میں شائع ہوا انگریزوں کے خلاف کہ انگریز لوگ بھارتیہ کھیڑوتوں کی زمین ضبط کر کے نیلام کرتے ہیں, اس کی خریداری کسی مسلمان کے لیے جائز نہیں, حرام. یہ فتوے نے انگریزوں کی دنیا میں آگ لگا دی, ہلچل مچا دی. اور سورت میں انور پریس سے وہ فتویٰ شائع ہوا تھا, انور پریس کو بین کیا, سیل لگا دی اور اس کے مالکوں کو جیل کی سزا کی, پر مفتی صاحب کے خلاف بھی وارنٹ جاری ہوا. ولبھ بھائی پٹیل کہا کرتے تھے میرے ستیہ گرہ میں طاقت آئی ہے ڈابھیل مدرسے کے مفتیوں کے فتوے کی طاقت سے. یہ ولبھ بھائی پٹیل کی چروڑ میں ہمارے علماء اور مفتیان کرام نے طاقت دی ہے. دینی بھائیوں, ریسرچ کا میدان بہت بڑا ہے, میں آپ کو دعوت دیتا ہوں, وانچن کرو, پڑھو, دیکھو ہمارے بزرگوں نے اس ملک کے لیے کیسی کیسی قربانیاں دی. من المؤمنین رجال صدقوا ما عاهد الله عليه فمنهم من قضى نحبه ومنهم من ينتظر. کسی شاعر کے خوبصورت شکوے پر میں اپنی بات مکمل کرتا ہوں. پتا پتا بوٹا بوٹا حال ہمارا جانے ہیں, پتا پتا بوٹا بوٹا حال ہمارا جانے ہیں, جانے نہ جانے گل ہی نہ جانے باغ تو سارا جانے ہیں. آج ہمیں اپنے اتہاس کو پڑھنے کی ضرورت ہے. اللہ تعالیٰ اس صفائی اسکول اور اس کے کاموں کو بے انتہا قبول فرمائے. حضرت مفتی عبد القیوم صاحب کی عمر میں خوب برکت عطا فرمائیں, ان کے ذریعے جتنے دینی ملی کام ہو رہے ہیں اللہ اسے دن دگنی رات چگنی ترقی عطا فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین.
ماشاءاللہ, جزاکم.